واسه خدا عشق مصطفی علم و عمل اصلاح معاشرات فقه شریعت و طریقت کا ہے مجموع مدنی مذاکرہ
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله نويت سنة الاعتكاف. جب کبھی داخل مسجد ہونے کی سعادت پائیں اعتکاف کی نیت ضرور فرمائیں. نیت دل کے ارادے کو کہتے ہیں. دل ہی میں نیت کر لیجئے کہ میں اعتکاف سے ہوں. آپ معتکف ہو گئے. دل میں نیت حاضر ہوتے ہوئے زبان سے بھی دہرا لینا زیادہ اچھا ہے. چاہے اپنی مادری زبان میں کہہ لیجئے کہ میں نے سنت اعتکاف کی نیت کی. یاد رکھیے مسجد کے اندر کھانا پینا سونا سحری افطار آب زمزم شریف پینا دم کیا ہو پانی پینا وغیرہ اسی صورت میں جائز ہوتے ہیں جبکہ پہلے سے اعتکاف کی نیت کی ہوئی تھی. اگر اعتکاف کی نیت کی ہوئی نہیں تھی اور کھانا پینا سامنے آ گیا تو اب کھانے پینے کے لیے اعتکاف کی نیت نہیں کی جا سکتی. البتہ ثواب کی نیت سے اب بھی اعتکاف کی نیت کی جا سکتی ہے. کر لیجئے کچھ ذکر و درود کر لیجئے. چاہے تو بارہ مرتبہ درود پاک پڑھ لیجئے. اب کھانے پینے سونے میں حرج نہیں. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. زیائے درود و سلام پیج نمبر 2 فرمان مصطفی صلی اللہ تعالی علیہ وآلہ وسلم نمبر 5 نماز کے بعد حمد و ثناء و درود شریف پڑھنے والے سے فرمایا دعا مانگ قبول کی جائے گی سوال کر دیا جائے گا. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. 1441 سنہ ہجری کے ماہ ربیع الاول شریف کی تیسری رات عالمی مدنی مرکز فیضان مدینہ میں عاشقان رسول جمع ہے. مدنی مذاکرے کا سلسلہ ہے. آپ سوالات کیجیے. ہر سوال کا جواب وہ بھی بے ثواب یعنی درست دے پاؤں یہ ضروری نہیں. بن پڑا تو عرض کرنے کی کوشش کی جائے گی. بھول کرتا پائیں فوراً میری اصلاح فرمائیں. مجھے آئیں بائیں شائیں کرتا اپنے موقع پر بلا وجہ اڑتا نہیں. شکریہ کے ساتھ رجوع کرتا پائیں گے انشاءاللہ عز و جل. سبحان اللہ سبحان اللہ سبحان اللہ. یہ تو کوئی مطلب माहिर किस्सा याद ही बता सकता है, या मतलब ये भी गंधक गंधक की भी मालूम इनको तो होती होगी, साइंटिस्ट जो होते हैं ये बता सकते हैं। बहरहाल ये इस तरह के चश्मे यहाँ भी है, कराची में भी है, अपने मंगो पीर में भी खारिश जिनको होती है ना वो नहाने जाते हैं वहां, सुना है फायदा भी होता है, मुझे कभी मैंने नहीं देखा बस सुना है। मंगो पीर गया हूँ दाऊद इस्लामी से पहले, यानी कि वो मजार वगैरह है और वहां मगरमच्छ भी है, उनको भी कोई निस्बत पता नहीं है या बोलते हैं वल्लाह वालम, देखा है मैंने, लेकिन वो चश्मा याद पड़ता नहीं है कि मैंने देखा हो, नहाया नहीं कभी उसमें। अब उसमें भी गंधक है या नहीं है ये पता नहीं है, बुजुर्ग की करामत है ये जो भी है, बहरहाल वो फायदा होता है वहां नहाने से, ये सुना है मतलब।
जहां इस तरह का वो सिलसिला हो तो वो एक इज्तिमाई तौर पे, यानी कि वो एक तालाब सा होता है, वह नहा रहे होते हैं, तो वहां भी ऐसे कपड़े ना पहने हुए जो चिपक रहे हों, इसी तरह वो नाफ से लेकर घुटने समेत का हिस्सा जो है वो जाहिर ना हो, इसका एहतियात करनी चाहिए।
बिल्कुल जरूरी है। ये जो यहाँ मंगो पीर पर है वो तो सुना है कि वहाँ अलग अलग वो बने हुए हैं, बात है ना कि दरवाजा बंद करके आते
जी जी
उसमें नहाता है
जी जी,
तो बेपर्दगी का अंदेशा अगर चाहे तो नहीं है। अब खाली चडियां पहड़ कर नहाते हैं और बाहर निकल आए वो अब उसका कसूर है, औरतों का भी है शायद, वहां वो इस तरह के जैसे अब मजार पर बैठे होते हैं, तो ये वहां सुना है कुछ पैसे वैसे भी ले रहे होते। अल्लाह बेहतर जाने वाला। सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
मेरा सवाल ये है कि मेरी वालदा माइजा मेरे से 13 साल से नाराज है, इसके लिए मेरे हुक्म बताएं मेरा शरी हुक्म क्या है।
अब अल्लाह बेहतर जाने आपका कसूर है, क्या कसूर है, जो भी इनकी रिक्वायरमेंट है वो पूरी कर दें, हाथ जोड़कर पांव पकड़ के माफी मांगे, सिफारिशें लगाएं, कोई ऐसा सिफारशी हो महारिम में से कोई खानदान का वो मिन्नत करे, समाजत करे। माँ का दिल वैसे नर्म होता है, अब आपका कसूर किस तरह का है वो आपको मालूम होगा, तो उसका इजाला कर दें, खत्म कर दें, तो सुलह की कोशिश करें, तो अल्लाह करेगा तो माफ कर देंगे, रो रो के माफी मांगेंगे तो अल्लाह करीम आपकी अम्मी जान से सुलह करवा दे, बहुत जरूरी है, सुलह होनी चाहिए, माँ माँ होती है। सल्लु अलल हबीब सल्लल्लाहु तआला अला
मुहम्मद। अमीर अल-सुन्नत से अर्ज़ है, जिस तरह आपने अभी इरशाद फरमाया कि कोई सिफारिश लगवा दे, तो यहाँ पर भी बाज़ुकात एक खुद भी प्रैक्टिकल इस तरह के एक दो कामों में मतलब तजर्बा हुआ था कि महसूस हुआ कि जहाँ सिफारिश कोई कर सकता है, तो यानी उनसे कहा भी गया ना तो वो सिफारिश करने के लिए उन्होंने पेशरफ्त नहीं की, यानी लगा कि अगर ये चाहे ना तो वाकई ये काम हो जाए, तो क्या ये दो अफराद में जो स्लो कराना होता है तो क्या इसका भी अजर है, इस बारे में क्या अंदाज होना चाहिए हमारा?
हाँ, सुलह कराना तो बिल्कुल सवाब का काम है, और कुरान करीम में वस्सुलह खैर, और सुलह ये भलाई, सुलह होनी चाहिए, और जिसको करवा सकता है उसके लिए बड़ा कार्य सवाब है इसमें, जो दो मुसलमानों में सुलह करवाए, सुलह की फजीलत। हजरत सैयदना अनस बिन मालिक रदी अल्लाह अन्हु से रिवायत है कि नूर के पैकर सल्लल्लाहु तआला अलैहि वसल्लम ने फरमाया, जो शख्स लोगों के दरमियान सुलह कराएगा अल्लाह पाक उसका मुआमला दुरुस्त फरमा देगा, और उसे हर कलमा बोलने हर बात बोलने पर एक गुलाम आजाद करने का सवाब अता फरमाएगा, और वो यानी जो सुलह करवाने के लिए गया था और वो जब लौटेगा वापस आएगा तो अपने पिछले गुनाहों से मगफिरत याफ्ता होकर लौटेगा। सुलह करने के कितने फजाइल हैं, तो जब भी मौका मिले मुसलमानों में सुलह करवानी चाहिए और इंसाफ करना चाहिए, तो इसके लिए नाचाकियों का इलाज एक रिसाला दाऊद इस्लामी के मकतबतुल मदीना ने छापा था, तो वो अगर आप पढ़ लेंगे तो इंशाल्लाह आपको सुलह करवाने के लिए उसमें कुछ मवाद भी मिल जाएगा, तरीका भी कुछ अल्लाह करेगा तो मिल जाएगा।
SMS के जरिए सवालात हैं कि सफर में दो नमाजें मतलब जोर व असर मगरिब व इशा क्या ये साथ पढ़ सकते हैं?
जी नहीं, जमा बैन सलातैन ये हमारे हनफियों में नहीं है, इसकी बहुत टफ मसाइल हैं इसके। यूं कर सकता है कि जैसे कि जोहर आखिरी वक्त में पड़ी उस और अब असर का वक्त शुरू हो गया जब, तो करीब ही हो, जोहर आखिरी वक्त में खत्म हुई और असर का वक्त दाखिल हो गया, तो अब असर का वक्त जब दाखिल हो गया तो असर पढ़ ले, यूं जमा बैन सलातैन ये कर सकता है। वरना यानी के शवाफे में बहरहाल इनके यहाँ है शाफियों में।
एक सवाल ये है कि मुझे अपने मोहल्ले से कुछ रकम मिली है, मैंने काफी लोगों से पूछा है लेकिन मालिक कोई नहीं मिला, तो अब मैं क्या करूं उस रकम का?
ये लुकता है, अगर मिली है तो, और जब आपने तलाश किया पूरी कोशिश की और अब आपका दिल ये गवाही दे रहा है कि अब इसका मालिक मिल ही नहीं रहा, यानी उम्मीद खत्म हो गई मालिक मिलने की, तो ये रकम आपने खुद रख लेने के इरादे से नहीं उठाई थी, तो अब वैसे ही जैसे उठा ली के किसी मालिक को दे देंगे, ढूंढेंगे किसी के बेचारे की गिर गई है, तो अब ऐसी सूरत में ये रकम अगर आप खुद फकीर हैं तो रख सकते हैं, शरी तौर पर अगर फकीर है तो खुद रख सकते हैं, या फिर किसी शरी फकीर को दे दें, या किसी मस्जिद में भी दे सकते हैं, मदरसे में भी दे सकते हैं। सल्लु अला हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
किसी का मैसेज है कि मेरे शोहर आपके तालिब हुए हैं और वो मुझे कह रहे हैं कि तुम अपने पीर साहब से कहो मुझे गाड़ी दिलाएं, तो मैं मानूंगा कि वो फैज वाले, मैं क्या करूं? आपकी मदनी बेटी
तालिब हुए ना, तालिब को कार तो मुरीद बोले हवाई जहाज से लाओ, मैं कहां से लाओ यार, मैं खुद बेकार हूं। पीर इसलिए नहीं पकड़ा जाता कि माल में बरकत हो जाएगी, माल में बरकत तो कारून का माल मशहूर है, माल ज्यादा होना ये कोई कमाल थोड़ी है, तो पीर दुनियावी माल में बरकतों के लिए नहीं पकड़ा जाता, बल्कि आखिरत की बेहतरी के लिए होता है, वरना पीर तो अपनी जगह पर है, ठीक है ना, नबी यकीनन सबसे अफजल होते हैं पीरों से, फिर नबियों के नबी मक्की मदनी आका सल्लल्लाहु तआला अलैहि वसल्लम, ये तो सारे नबियों से अफजल है, सारे पीरों से अफजल है, सारे वलियों से अफजल है ना, तो मखलूक में सभी से अफजल है, और आपका इख्तियारी फक्र था, गुर्बत जिसको बोलते हैं ना, ये आपने इख्तियार फरमाई थी, और एक वक्त का खाना खा लिया दूसरे वक्त के लिए बचा कर नहीं रखते थे, तो बहरहाल वो तो अता कर सकते थे, अता करते भी थे, तो लेकिन ये कि पीर के लिए शर्त नहीं कि कार दे या मोटरसाइकिल दे या हवाई जहाज दे, तो ये बाजों का तंग करने के लिए ऐसा होता है कि तेरा पीर अगर कामिल है तो यूं कर दे तो हम मानेंगे, तो पीर में करामत ढूंढना जो है ना, ये अपने आप को सही बातें के दौर लाजोगे, हलाकत पर पेश करना है, ऐसा आदमी बाजों का किसी वो लगे दम तो मिटे गम वालों के हत्थे चढ़ सकता है, वह ये पहुंचा हुआ है, इससे तो मैंने क्या मुरीद हुआ, मेरा बॉन्ड खुल गया, मेरी लॉटरी खुल गई, भले वो जुआ की रकम आ गई उसको, तो भी वो पीर की बरकत है, तो पीर होता नहीं है ना, जाली होता है, तो इस तरह बारा लेके बेशुमार पीर ऐसे गुजरे जो बहुत गरीब मिस्कीन, अल्लाह करीम मतलब है कि हमको समझ दे, चार शराइतें पीर की, अव्वल तो शर्त है कि सुन्नी सहीहुल अकीदा, पक्का सुन्नी, अकीदे में कोई खराबी ना हो, हर सहाबी को मानता हो, हर नबी को मानता हो, किसी भी सहाबी में किसी किस्म की कोई मतलब माज अल्लाह वो तोहीन ना करता हो, बेअदबी ना करता हो, हर सहाबी को जन्नती तस्लीम करता हो, इसी तरह मतलब है कि अकीदे में कोई भी खराबी ना हो उसके, तो एक तो ये शर्त है, दूसरा ये कि वो आलिम हो, और तीसरी शर्त ये कि वो اس کا سلسلہ سرکار صلی اللہ تعالی علیہ وسلم سے متصل ہو، ملتا ہو، یعنی سرکار صلی اللہ تعالی علیہ وسلم کے خلیفہ حضرت علی کرم اللہ تعالی وجہ الکریم کہ یہ بھی خلیفہ ہیں، پھر ان سے وہ امام حسین کو خلافت ملی، امام حسین سے سیدنا امام زین العابدین کو ملی، تو اس طرح چلتے چلتے یہ غوث پاک تک، اور اوروں میں بھی یہ سلسلے ہیں، قادری سلسلہ ہمارا غوث پاک سے، تو پھر یہ چلتے چلتے، تو اب جن جن اب بیچ میں کوئی بھی اگر کہیں بھی ٹوٹ گیا نا، کڑی ٹوٹ گئی کوئی، تو اور وہ خلافت اس کو نہیں ہے اور کسی نے دعویٰ کر دیا کہ میں پیر ہوں، شروع کر دی پیری مریدی، تو اب یہ سمجھو کہ یہ سلسلہ کٹا ہوا ہے، آگے تک جا نہیں رہا، تو بہرحال یہ کہ جو آگے تک یہ پورا متصل ہو، سرکار صلی اللہ تعالی علیہ وسلم سے جا ملتا ہو، تو یہ شرط ہے، یہ بھی چوتھی شرط یہ کہ فاسق نہ ہو، علل اعلان گناہ نہ کرتا ہو، فسق نہ کرتا ہو، تو آج کل تو داڑھی منڈے بھی پیری مریدی کر رہے ہوتے ہیں، چھوٹی داڑھی والے بھی کر رہے ہوتے ہیں، عورتوں کا ہاتھ چموانے والے بھی کر رہے ہوتے ہیں پیری مریدی، الگ عورتوں کا جو ہاتھ چمواتا ہے وہ فاسق ہے، گناہگار ہے، یہ حرام ہے، جائز نہیں ہے، ہاں جو عورت اس کی بیٹی ہے پیر کی محرم ہے وہ ہاتھ چوم سکتی ہے، ماں بہنیں چوم سکتی ہیں اگر مرید ہیں، نہیں بھی ہیں تو وہ ایک الگ صورت ہے، جنرل مطلب جو نامحرم ہوتے ہیں، جیسے بولے آپ سے کیا پردہ، پیر سے کیا پردہ، تو بعض وہ پیر کہلانے والے بھی پھر اٹھا کے بھاگ جاتے ہیں، اور جو اچھے بیچارے جو پرہیزگار پیر ہوتے ہیں ان کو بدنام کرتے ہیں، اللہ کریم ہم کو سمجھ عطا فرمائے، شناخت عطا فرمائے، ہمیں پیر سے دنیا نہیں آخرت طلب کرنی چاہیے، مال تو مل ہی جاتا ہے، مالدار ایک سے ایک مالدار ہے، جو پیروں کو گالیاں دے رہے ہوتے ہیں بڑے بڑے مالدار ہوتے ہیں بعض اوقات، تو مال تو دنیا کی نعمتیں تو غیر مسلموں کے پاس مسلمانوں کے مقابلے میں زیادہ ہیں، یہ کمال نہیں ہے، بس ایمان کی دولت ہے نا، اصل دولت یہ ہے، سب سے بڑی دولت میٹھے مصطفیٰ صلی اللہ تعالی علیہ وسلم ہیں، ہمیں ان کا دامن ملا یہ بہت بڑی دولت ہے، یقیناً سب سے بڑی دولت ہے، رب راضی ہو جائے یہ سب سے بڑی دولت ہے، تو یہ دولتیں پیر کے ذریعے طلب کی جائیں کہ ہمیں یہ مل جائے، برے خاتمے سے ہم بچ جائیں، ہمارا ایمان سلامت رہ جائے، ورنہ کس کو پتا ایمان سلامت رہے گا نہیں رہے گا مرتے وقت، تو پیر ان کا مغلی ہوتا ہے، پیسے دینے کے لیے نہیں ہوتا، پیسے تو مالدار بھی دیتے ہیں، ارباب اقتدار بھی دیتے ہیں، وزیر کی چٹھی مل جائے تو لائسنس بھی مل جاتے ہوں گے، اور کروڑ روپے کی فیکٹریاں لگ جاتی ہوں گی، ان کو پیر بنا لیا جائے، پھر اگر آپ بولو بیماری دور کر دے پیر صاحب پھونک مارے تو بیماری دور ہو جائے، تو پھر وہ پین کلر گولیاں ساری کی ساری پیر صاحبان ہیں، سر درد کرتا ہے پین کلر گولی کھا لو سر درد ختم، پیر صاحب بخار چڑھ گیا دو گولیاں کھا لو بخار دور ہو گیا، پیر صاحب گولیاں ہماری پیر صاحب ہیں، سیرپ پیر صاحب ہے، پھر کیسے بنے گا کام، اللہ کرے دل میں اتر جائے میری بات، صلو علی الحبیب صلی اللہ تعالی علی محمد،
میں ہانی ہے، میں لاہور سے بات کر رہی، میرا سوال یہ ہے کہ کیا سرکار صلی اللہ علیہ وآلہ وسلم کے بچپن مبارک میں نبوت کے اثار ظاہر ہونا شروع ہو چکے تھے؟
بالکل، یعنی کہ بلکہ معجزات بھی جاری تھے، شروع سے جاری تھے، بلکہ میرے آقا تو پہلے سے ہی نبی ہے، اعلان نبوت یہ 40 سال کی عمر میں ہوا، ورنہ پہلے سے نبی تھے، اور ہر نبی جو ہے نا وہ اللہ تعالیٰ کی عطا سے ہی نبی بنا ہے، حضرت عیسیٰ علیہ السلام نے بھی تو نبوت کا اعلان کیا تھا،
انی عبداللہ آتانی الکتاب وجعلنی نبیا، آپ نے پنگھوڑے میں ہی ارشاد فرمایا کہ میں اللہ کا بندہ ہوں، اس نے مجھے کتاب عطا کی اور مجھے نبی بنایا ہے،
حضرت عیسیٰ علیہ السلام اس وقت اپنے جھولے میں تھے، بچہ جس میں جھولے میں جیسے ہوتا پنگھوڑے میں، یعنی دودھ پیتا بچہ جیسے جس کو ہم بولتے ہیں، اس وقت اپنی نبوت کا اعلان کیا تھا،
اور حضور علیہ الصلوۃ والسلام نے ارشاد فرمایا کہ کنت نبیا و آدم بین الماء والطین، کہ میں اس وقت بھی نبی تھا جب آدم علیہ السلام پانی اور مٹی کے درمیان تھے،
صلو علی الحبیب صلی اللہ تعالی علی محمد،
سوشل میڈیا سے سوال ہے راحیل بھائی کا، لائٹنگ آفیشیل بلنگ پر کی ہے، اس کا لوگوں کو کیسے یقین دلائیں، جو سجاوٹ ہوتی ہے اور
لوگوں کو اس کی پڑی کیا ہے،
लोग सवाल करते हैं ना कि
सवाल करते हैं तो वो बिजली के वो बिल दिखा दे, जो भी मिला होगा ना उसको लिखा हुआ कागज वो दिखा दे, इसका क्या हाल है। तो घर पे जो लगी है उसकी वो कौन साबित करेगा, कारखाने और ये तो अक्सर मतलब ये डमी होते हैं बगैर बिजलियों के। मैंने यहाँ तक कि वो एक बहुत पुरानी बात कर रहा हूँ, एक इस्लाम भाई ने वो शॉप पर बेचना शुरू किया बेचारे ने, फिर बोला यार मैं तो इसमें नहीं खड़ा रह सका, छोड़ दिया, तो मैं क्या करूँगी। तो चलती है बिजली की चोरी पर और वही तो उसका नफा होता है, वरना तो वो महंगी पड़ती है ऑफिशियली बिजली से अगर हम शापर बनाए तो मैं तो नहीं बना सकता। ये इस तरह का वाक्य ये भी पुराना है, अब तो खुदा जाने कितने मतलब नए नए हथकंडे आ गए होंगे फ्रॉड के। ये सारे मतलब सारे नहीं, वो एक तादाद फ्रॉड कर ही रही है हर मामले में। तो अब ये कि वो लाइटिंग में अगर कोई फ्रॉड कर रहा तो गुनाहगार है, ये नहीं उसकी मैं कोई पजीराई या हौसला अफजाई नहीं कर रहा, लेकिन अब इतनी पंचायत कौन करता है। ये शोर भी किसको था कि ये ऑफिशियली होनी चाहिए नहीं होनी चाहिए, ये दावत इस्लामी ने अल्हम्दुलिल्लाह समझाना शुरू किया, वरना तो आम तौर पर जल से और ये कुंडों पर ही मेरा ख्याल चल रहे होते होंगे ये बिजलियां और रोशनियां, और अब भी चल रहे होंगे ठगा ठग। मतलब ये तो दावत इस्लामी वाले अल्हम्दुलिल्लाह बस माहौल की बरकत है, वरना आम तौर पर जो लोग करते हैं ना इस तरह की रोशनियां, शादियों में बहुत रोशनियां करते हैं, तो ये मतलब इतना के बाद पावर्स होते ही नहीं है, अपने घर के मीटर में इतनी ताकत थोड़ी होती है। ये कुंडे चोरियां, मैं ये नहीं कहता हर शादी वाला ये करता होगा या करता है, वो जो करता है वो तौबा करे और बिल पेमेंट कर दे, वरना आखिरत के लिए जाहिर है कि आखिरत में कौन अदा कर सकता है, नेकियां देनी पड़े या जो भी हो अल्लाह का अजाब भुगतना पड़े, हुकूक अल इबाद के मामले में तो नेकियां देनी पड़ेंगी, बंदे का हक तलफ किया हो तो, नेकियां ना हुई तो गुनाह उसके अपने सर लेने होंगे, मामला बड़ा नाजुक है। आखिरत पर नहीं छोड़ना चाहिए, जो कुछ है दुनिया में बंदा निपटा ले, हल्का फुल्का होकर सफर आखिरत इख्तियार करे। सल्लू अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
जुनेद भाई हैं, इन्होंने सवाल किया है, बाज़ औक़ात सोशल मीडिया पर जुलूस की ऐसी वीडियोस देखते हैं जिसमें लोग गानों पर नाच रहे होते हैं, इस बारे में आप क्या फरमाते हैं?
जश्न विलादत की जुलूस की गानों पर नाच रहे होते हैं?
नहीं, जश्न विलादत का तो नहीं है,
मुतलकन जुलूस का क्या है
जी?
तो जुलूस अभी तो फिल्मों में नाच ही रहे होते हैं, नाच ही रही होती है, अब इसका तो सारे गुनाह के काम है, जुलूस में भी नहीं नाचना चाहिए और फिल्म में भी नहीं नाचना चाहिए, और ऐसे नाच देखना भी गुनाह है, देखना भी नहीं चाहिए, देखने वाला भी जो इस तरह के जुलूस देख रहा है वो गुनाहगार हो रहा है, जो इसका मजमा बढ़ा रहा है जुलूस का, गैदरिंग का हिस्सा बन रहा है वो भी गुनाहगार है। हदीस पाक में इससे भी रोका गया है, जो जिस कौम का मजमा बड़ा है वो उन्हीं में से, अल्लाह करीम हम सबको हिदायत दे। तो वैसे जश्न विलादत में तो गाने तो नहीं बजते, तो कभी आज तक सुना नहीं है मैंने कि गाने बजते हों, और रैलियां वगैरह सियासी रैलियों में हो सकता है बजते होंगे गाने और लोग नाचते होंगे, अब ये भी नहीं करना चाहिए इनको, सियासी भी अगर मुसलमान है तो जाहिर इनके लिए भी शरी कानून तो है, बल्कि गैर मुस्लिम भी जो गुनाह करते हैं ना इनका भी इनको अजाब होगा, बल्कि यहां तक लिखा है कि गैर मुस्लिम जो खाना खाता है इसका भी इनको अजाब होगा, क्योंकि खाना खाकर बातिल माबूदाने बातिल की परस्तिश पूजा करने पर ये ताकत हासिल करता है, तो इसका भी इनको गुनाह होगा। अल्लाह करीम के करोड़ा एहसान के हमें ईमान की नेमत मिल गई, महबूब करीम का दामन करम हाथों में आ गया, वरना क्या होता हमारा, बिन मांगे मिल गया, बेतलब अता कर दिया अल्लाह ताला ने, अल्लाह हमको इस नेमत की कदर नसीब फरमाए। सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
मुख्तार साहब का सवाल है कि हर साल हमने फैजान मदीना में ग्रीन कलर की लाइटिंग देखी है, इस साल आपने नालन पाक जो लगाया है बड़ा वाला उस पर ब्लू लाइटिंग है, तो इस साल ग्रीन लाइट करें या ब्लू?
दरअसल वो नाले पाक मुझे तो मैं आया ना तो लगा हुआ है, मुझे ये पता चला कि किसी ने तोहफा दिया और कोई मुझे खास मतलब इसका इल्म नहीं था, वो लग गया है तब बिल्लू ये इन्होंने गोश्त बाग की निस्बत से लगाया होगा, ईसाई भाइयों ने लगाया अपने, तो जो हमारे हैं मतलब अहले मोहब्बत ईसाई भाई अपने, तो खासकर हमारे ये खादिमीन जो ना हरीश सिंह, मुझसे तो मोहब्बत ही करते हैं ना, बाकी जो गार्ड होते हैं ना और जो पार्टियों को जो वीआईपीओं को हो सकता है कि बुरा भला भी बोलते हैं, लेकिन ये अल्लाह का करम है, दावत इस्लामी की बरकत है कि हमारे गार्ड हमारे हारिस जिस तरह ये आवाम मोहब्बत करती है ना, इसमें ये भी किसी तरह पीछे नहीं होते। इसी तरह हमारे मदनी चैनल के ये अमला जो है, ये कैमरा मैन हुए, तो ये दूसरे मैन हुए, जो भी मैन ही मैन है, तो ये भी मैंने देखा है बड़ी मोहब्बत करते हैं उससे। ये दाऊद स्वामी की बरकत है कि ये मोहब्बतें बांटती है ना, मिलों को झाड़ते हैं ना डांटते हैं ना बुरा वाला कहते हैं, तो जारे तो ये क्यों हमसे मतलब चिढ़ेंगे, बल्कि ये तकरीबन गौस बाग के मुरीद होते हैं, हमारे यहां मतलब एक ठोक बजा कर लिया जाता है, गौस बाग के मानने वालों ही को लिया जाता है अल्हम्दुलिल्लाह। तो बहरहाल ये ब्लू लाइटिंग जो है, ये मैंने चादर भी ब्लू डाली है इस वक्त इत्तेफाक से, गौसिया रंग है ना, ये हमारे झंडे में भी गौसिया रंग है, तो अब यह एक्यूरेट रंग जो है ना ये काफी मिलता जुलता है झंडे वाला, बाकी अब ये भी एक्यूरेट नहीं है, तो वो गौस बाग की निस्बत से इन्होंने ब्लू लगाया होगा, अब ये लग गया है, हालांकि मेरे तो इस पर भी तहफ्फुज़ आते हैं, अब लग गया है, क्या तहफ्फुज़ आते हैं वो स्क्रीन पर बोलने की जरूरत नहीं है, बोला भाई नहीं, खुसूरन जो हवा चली थी मैं डर गया था, एक एक ये भी तहफ्फुज़ था मेरा, खैर तो बहुत इन्होंने मजबूत लगाया है, मुझे मुतमइन किया, हमने बहुत मजबूत लगाया हुआ है और काफी है इस पर इन्होंने काम किया हुआ है, इंशाल्लाह बज़ाहिर कोई खतरा नहीं लगता कि ये हवा से मतलब आजमाइश में डाले, मगर अब गिरने को तो पहाड़ भी उलट जाते हैं जब जलजले के झटके आते हैं, तो बल्कि इसका तो इंशाल्लाह साया पड़ेगा तो हमारी मुसीबतें दूर होगी, नक्शा नाले पाके लोग इसको नहीं मानते, बस सब नहीं, यहां तक किताबों में लिखा हुआ है, पुरानी किताबों में इमाम तिलमिसानी रहमतुल्लाह ताला ने किताब में मेरे नाले पाक का एक मौजू है, मैंने इस पर काफी काम किया है अल्हम्दुलिल्लाह, तो जब अल्लाह करे ये छपने की तरकीब बने तो इसमें इस तरह की हिकायात भी मौजूद है जो सदियों पुराने बुजुर्गों ने लिखी है कि एक इमारत इस तरह गिरी और दीवार पे नक्शे नाले पाक बना हुआ था, एक दीवार पर, तो वो यूं मतलब तिरछी वो दीवार खड़ी हो गई गालिबन ये, और कोई नुकसान नहीं हुआ किसी को, बाकी दीवार शायद गिर गई, तो नक्शे नाले पाक की बरकत है, तो ये तो मतलब आम जो शेवड़ किस्म के होते हैं ना बिल्कुल आवाम, ये जिनको जैसे अपने को ये लगे कि यार ये क्या मॉडर्न, मैं एक बार हवाई जहाज में जा रहा था, ये भी कोई 15-20-25 साल पुरानी बात कर रहा हूं, तो एक आम मॉडर्न आदमी मेरे साथ बैठा हुआ था, तो मैंने उससे कोई अलग सलेग की ताल्लुकात कि अपने इसको इंफरादी कोशिश करें कुछ दावत देने की, तो दावत इस्लामी का और बताया, वो मुझे शायद मुझे नहीं जानता था शायद, वो तो बोला वो उसने मुझे नाले पाक का कार्ड दिखाया, बोला आप लोगों के पास ये होता है ना ये तो ये मेरे पास भी है, फिर उसने अपना किस्सा बताया मुझे कि मैं एक बार कहीं जा रहा था वो कार में, तो कोई पानी खड़ा हुआ था कहीं, तो कार मेरी पूरी की पूरी पानी में चली गई और बिल्कुल गायब हो गई, पूरी डूब गई, और फिर अल्हम्दुलिल्लाह नाले पाक मेरी जेब में था, ये नाले पाक की बरकत ये हुई कि पूरी कार फिर उभर गई और मैं बाहर निकल गया। तो यार ऐसे जो हवा में इनसे अकीदा मजबूत कर अपना यार कि उसको नाले पाक पर इतना एतमाद था कि मेरे आका से निस्बत है, बात सारी निस्बत की है यार, पुलिस वाला बचा सकता है, क्लाशिनकोफ हमको बचा सकती है, रिवाल्वर बचा सकती है, छुरी चाकू बचा सकते हैं, तो नाले पाक का नक्श अल्लाह की अता से क्यों नहीं बचा सकता, असल में तो बचाने वाला अल्लाह है, भाई डॉक्टर भी तो बचाता है ना, मरते मरते बंदा बच जाता है, इलाज करता है, दवा बचा लेती है। तो ये सब दुनिया जो है ना आलम असबाब है। हर शख्स पर बचाने वाले फरिश्ते होते हैं, मुआफिजीन, दिन रात में तब्दील होकर इस तरह की रिवायतें, इनमें मुआफिजीन फरिश्ते होते हैं, आंखों पर होते हैं फरिश्ते, और हाँ इस तरह वो बचाते हैं, आंखों को बचाते हैं, पूरे वजूद को हमारे बचाते हैं। कई बार ऐसा होता है कि बंदा गिरते गिरते संभल जाता है, तेज रफ्तार गाड़ी आती है और वो एकदम कोई ऐसा करिश्मा हो जाता है, वो हट जाता है, बच जाता है। तो ये फरिश्ते जो हिफाजत कर रहे होते हैं, तो फरिश्ते बचा सकते हैं, अल्लाह की अता से ही सब होता है। तो नक्शे नाले पाक की बरकतें कि ये भी अल्लाह की अता से हिफाजत का सबब बनते हैं, इसमें कोई मतलब वसवसे पालने की जरूरत नहीं है। हजरत अल्लामा इमाम अहमदुल मक्करी तिलिम सानी रहमतुल्लाह अलैह फरमाते हैं, मुझे एक मुतबर शख्स ने अपना वाकया बयान किया कि एक मर्तबा मुझे एक शदीद मरज लाइक हुआ जिसकी वजह से मैं करीबुल मौत हो गया, तो अल्लाह ताला ने मुझे इलाम फरमाया, यानी मेरे दिल में डाला कि नक्शे नाले ने मुस्तफा सल्लल्लाहु ताला अलैहि वसल्लम के वसीले से दुआ करो। मैंने ऐसा ही किया तो अल्लाह पाक ने फजल करम फरमाया और उसकी बरकत से मुझे शिफा अता फरमा दी। इसी तरह की हिकायत नकल करते कि मुझे बाज काबिल एतमाद अहबाब ने बताया कि उन्होंने कई मर्तबा ऐसे ममालिक का सफर किया जिनके रास्तों पर हर वक्त चोरों डाकुओं का खौफ रहता था, और आमतौर पर कोई भी मुसाफिर इनकी लूटमार से बच नहीं पाता था, मगर चूंकि उनके पास नक्शे नाले ने पाक होता था लिहाजा कई मर्तबा उनका चोरों डाकुओं से सामना हुआ, लेकिन नक्शे नाले ने पाक की बरकत से अल्लाह पाक ने उन्हें उनके शर से महफूज रखा। सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
या सैयदी, ये साहिब आपको दावत भी दे रहे हैं स्पेन में, आप तशरीफ लाए। सरदोसा एक कदीम शहर है और यहाँ माशाल्लाह दावत इस्लामी का बदरी मरकज भी कायम है, फैजान मिलाद, मिलाद शरीफ की भी बहारें हैं और आपकी तशरीफ आवरी के भी इस्लाम में मुतमन्नी है। ये जो जगह पीछे हमारे नजर आ रही है, ये किले के साथ मस्जिद और एक दारुल उलूम की जगह कहा जाता है, यहाँ काजी इयाज रहमतुल्लाह ताला अलैह ने जो शिफा शरीफ लिखी, मतलब दो तीन बार गालिबन लिखी या जहाँ भी उन्होंने लिखा, तो यहाँ के बारे में भी, सरदोसा के बारे में भी यहाँ के लोग बताते हैं मुसलमान कि ये वो जगह है जहाँ काजी इयाज रहमतुल्लाह ताला अलैह के बारे में मशहूर है, कहा जाता है कि यहाँ उन्होंने शिफा शरीफ का नुस्खा कलमबद्ध किया। तो आपकी बारगाह में सवाल है सरदोसा से हमारे इस्लामी भाइयों की तरफ से कि जब हम पुरानी इमारतें देखें, मस्जिद थी या कोई दरगाह थी, अब उसको देखने के बाद क्या हम जो अपने अंदर तब्दीली लाएं या क्या अपने अंदर मोटिवेशन लाएं कि हम किस तरह से मस्जिद बनाने और दरगाहें बनाने, मदरसतुल मदीना, जामियतुल मदीना वगैरह बनाने के लिए कोशिश करें, इस हवाले से कुछ नसीहत के मदनी फूल अता फरमा दें।
अब ये पुरानी यादगारें तो लोग तफरी है नहीं देखते हैं आमतौर पर, अब पता नहीं वहाँ उस मस्जिद में नमाज भी पढ़ी जाती है या उसको वैसे एक तारीखी हैसियत से तफरी का बनाई है। इसी तरह ये इमारत जो आप फरमा रहे हैं तो ये भी एक ज़ाहिर एक तारीखी है, तो अब वहाँ सुभान अल्लाह हज़रत काजी इयाज रहमतुल्लाह ताला अलैह की भी तशरीफ आवरी हुई किताब लिखने के लिए, ये लोग बताते हैं, अब अल्लाह बेहतर जाने हकीकत हाल क्या है। तो ऐसी जगह पर जाकर दर आप इंसान जो है वो अगर किसी बुजुर्गों की याद वहाँ है, निस्बत है, फिर तो वो जगह तो मुतबर्रक है, यानी बाई से बरकत है, बरकत वाली है, तो वहाँ जाकर दुआएं खैर करें तो इंशाल्लाह दुआएं कबूल होंगी। और बुजुर्गों के नक्शे कदम पर चलने का जहन बना के देखो, ये अल्लाह के नेक बंदे थे, इससे निस्बत है, सदियाँ हो गई तो अभी तक इनको याद किया जा रहा है और हम मतलब इसका एहतराम कर रहे हैं, तो हम भी कोई नेकी करें, वरना हमें तो कोई पूछेगा भी नहीं। बाकी बड़े बड़े बादशाह चले जाते हैं, कोई भाव नहीं पूछता, और नेक बंदे चले जाते हैं दुनिया से तो इनकी यादें बाकी रहती हैं, है ना। और सोते हैं धूमधाम से, लंगर तकसीम होते हैं और कैसी मतलब इनके मजारात पर रौनक होती है, जबकि बड़े बड़े बादशाह गए इनकी खबरों पर कुत्ते लौट रहे होते हैं। ये मुहावरा है, इन्हें कहते मतलब कोई पूछता भी नहीं उनको। तो ये कि बस नेकी के साथ, तकवे के साथ बंदे को जिंदगी गुजारनी चाहिए।
मेरा सवाल अमीर अहले सुन्नत की बारगाह में ये है कि रबीउल नूर शरीफ में जिस तरह गलियां सजाई जाती हैं, क्या घरों वगैरह में, दुकानों वगैरह पे जाके उनसे पैसे जमा करके गली वगैरह सजाना कैसी है? इसी तरह मिलाद वगैरह बड़ा करवाना हो, इसके लिए भी इसी तरह चंदा वगैरह लेना, ये कैसा है?
मस्जिद के लिए भी चंदा करते हैं, मदरसों के लिए भी चंदा करते हैं, तो हमारे ये है उर्फ है, मामूल है ये। तो अब अगर गली सजानी और कुछ दुकानदार मिलकर आपस में दुकानदारों से चंदा इकट्ठा करते हैं, धमकी नहीं देते, जुल्म नहीं करते और इस तरह फेयर तरीके पर अच्छे तरीके और अगला खुशदिली से देता है, ये जायज है। बाकी अब वो धमकियां देना, उसको डिग्रेड करना, कंजूस बोलना और ये सब गुनाह के काम है, इनसे बचकर अगर सब खुशदिली से आपस में चंदा इकट्ठा करते हैं तो कोई हर्ज नहीं इसमें। वल्लाहु तआला अअलम व रसूलुहु अअलम अज़्ज़ा व जल्ला व सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम सल्लू अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
मेरा एक सवाल है कि दिल आज़ारी से कैसे बचा जाए?
जो समझदार होता है उसको तो पता चल जाता है कि दिल आज़ारी से आदमी कैसे बचे, कि जा रहे कि किसी को हम बुरा भला कहेंगे, झाड़ेंगे, उसकी दूसरों के सामने कच्ची जिसको बोलना है इसकी तजलील करेंगे, हमारे यहाँ कच्ची करना बोलते हैं, या इस तरह की उसकी बात इस तरह काटेंगे, मजाक उड़ाएंगे, हंसेंगे जोर जोर से उस पर, जैसे बहुत सारे तरीके होते हैं जिससे बंदे की दिलाजारी होती है, उससे पैसे छीन लेंगे, उसका कर्जा दबा लेंगे, तो भी दिलाजारी होती है। तो हजार सूरतें दिलाजारी की, तो हर सूरत से सिवाय वो के जिसमें शरीयत बाद सूरतों में इजाजत देती है दिल आजारी की, वो दिल आजारी तो होती है लेकिन एक शरीयत ने अगर इजाजत दी हुई है, जहाँ जैसे कि अगर हाकिम है वो सजा देता है, दिल आजारी क्या रुआ रुआ आजारी होगी उसकी, लेकिन यहाँ जायज है उसके लिए जबकि वो जायज तरीके पर सजा दे रहा है। या माँ बाप उसको अदब सिखाने के लिए डांटते हैं बच्चे को, जरूरत थी डांटा, तो दिल आजारी तो होगी लेकिन ये दिल आजारी गुनाहगार नहीं करेगी माँ बाप को। इसी तरह उस्ताद, इसी तरह पीर, सल्लु अला हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
सोशल मीडिया से सवाल है, आसिम भाई ने पूछा है, सरकार सल्लल्लाहु तआला अलैहि वसल्लम की पैदाइश हुई और विसाल हुआ तो क्या उस वक्त कैलेंडर था? अगर नहीं था तो कैसे पता चला कि 12 रबीउल अव्वल को पैदाइश हुई?
पहले ये होता था किसी मशहूर वाकये से वो साल शुरू होता था, जैसे आमुल फील आपने अगर सुना है, हाथियों का वाकया हुआ था, अब रहा हाथियों के जरिए काबा शरीफ को नऊज़ुबिल्लाह शहीद करने के लिए चला था, खुद इसके लश्कर को ही अल्लाह ताला ने बर्बाद कर दिया अबाबील के जरिए। तो फिर वो आमुल फील के, आम माने साल, आमुल फील फील का साल है, फील माने हाथी, तो ये चला। तो इस तरह मतलब ये कि ये इस्लामी साल जो है 12 महीनों के नाम, ये हदीसों में ना कुरान में भी तज़किरा है
जी। सूरह तौबा की आयत नंबर 36 में इन इद्दत अश-शुहूर इंदल्लाह 12 शहरन फी किताबिल्लाह यौम खलक अस-समावाति वल अर्ध मिन्हा अरबातुन हुरुम, बेशक महीनों की गिनती अल्लाह के नजदीक 12 महीने हैं अल्लाह की किताब में, उस दिन से जब से अल्लाह ने आसमानों और जमीन को पैदा किया, इनमें से 4 महीने हुरमत वाले हैं।
ये 4 महीने हुरमत वाले हैं ना, मुहर्रम और इसके बाद रजब, ज़िलक़ाद और ज़िलहज, ये 4 महीने जो है ये हुरमत वाले कहलाते हैं। ان کے اپنے فضائل ہیں.
مہینے تو شروع سے ہی چلے ہوئے آ رہے ہیں اور حدیث میں بھی یہ ارشاد فرما دیا کہ جو مہینہ ہوتا ہے یہ 29 یا 30 دن کا ہوتا ہے, اس سے زائد نہیں ہوتا. تو یوں تو کیلنڈر والا جو سلسلہ ہے وہ پہلے سے موجود تھا. باقاعدہ جس طرح ہجری سن ہے وہ حضرت عمر فاروق رضی اللہ تعالیٰ عنہ نے اس کی ترویج فرمائی اور اس کو جاری فرمایا تھا.
عام الفیل کیا تو اس طرح کہ مشہور یہ رکھتے تھے لوگ گنتیوں کے لیے, ورنہ اصل جو ہے نا وہ پہلے سے ہے. جیسے کہ وہ حدیثوں میں وہ بنی اسرائیل کے دور میں کے بھی تو واقعات ہیں, رجب کے واقعات, محرم کے واقعات, تو رمضان یہ بھی پرانا مہینہ ہے, سارے مہینے پرانے ہیں. تو یوں 12 ربیع الاول کا حساب بھی لگایا گیا اور بہت کوئی حساب لگائے گئے ہیں. عاشورے کے حساب سے تو کتنے واقعات لکھے ہوئے کتابوں میں. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
ایک مدنی بہار یہ ہے کہ امیر علیہ السنت دامت برکاتہ العالیہ نے اپنے رسالے میں ایک گمشدہ چیزوں کے ملنے کے لیے ایک وظیفہ ارشاد فرمایا, یا رب موسیٰ یا رب کلیم بسم اللہ الرحمن الرحیم. الحمدللہ عز و جل میں نے یہ وظیفہ کیا ہے, کوئی چیزیں گم ہوئی تھی, کافی پریشان تھا اس کی وجہ سے. ابھی تقریباً 150 بار ہوا تھا تو مجھے وہ چیز مل گئی الحمدللہ.
میرا سوال یہ ہے کہ اکثر دیکھا جاتا ہے کہ کچھ لوگ آپ صلی اللہ علیہ وآلہ وسلم کا جب نام مبارک لیتے ہیں تو اکثر کہہ دیتے ہیں صلی اللہ علیہ وسلم, تو یہ کون سا صحیح ہے, اس طرح کہنا یا صلی اللہ علیہ وآلہ وسلم کہنا جو میں سمجھتا ہوں کمپلیٹ نام ہے, تو ذرا قبلہ سے میرا سوال ہے کہ کون سا زیادہ بہتر ہے, اس طرح کہنا صلی اللہ علیہ وسلم یا اس طرح کہنا کہ صلی اللہ علیہ وآلہ وسلم, ذرا پلیز اس کی ذرا مجھے بتا دیجیے گا.
دونوں صحیح ہے, صلی اللہ علیہ وسلم یعنی ان پر درود و سلام ہو, اور صلی اللہ علیہ وآلہ وسلم یعنی ان پر بھی اور ان کی آل پر بھی درود و سلام ہو. تو وہ آلیہ کہنا یار زیادہ بہتر ہے, اگر کوئی نہیں بھی کہتا تو صلی اللہ علیہ وسلم کہنا بھی یہ بھی کافی ہے. واللہ تعالی اعلم ورسولہ اعلم, عز و جل صلی اللہ تعالی علیہ وآلہ وسلم, صلو علی الحبیب
صلی اللہ علی محمد.
جو مسلمان ہے اس کو میسج میں غیر مسلم لکھنا کیسا, لکھنے والے پر کیا حکم لگے گا؟
مسلمان کو غیر مسلم کہنا جان بوجھ کر اگر کوئی کہے تو, اگر بطور گالی کہتا ہے تب تو حرام ہے, اور اگر نعوذ باللہ اس کو غیر مسلم سمجھ کر غیر مسلم کہہ رہا ہے جبکہ پتہ ہے کہ ہے تو مسلمان, تو اب وہ کفر جو اس پر اپنے اوپر کہنے والے پر لوٹتا ہے.
سوال یہ بھی ایس ایم ایس کے ذریعے آیا ہے کہ اگر کوئی اسلام بہن ربیع الاول کی خوشی میں گھر کی صفائی کرے تو کیا اس کا اجر پائے گی؟
صفائی کرنا تو ویسے ہی سنت ہے, صفائی رکھنا, تو اپنے گھر کو جب بھی صاف کرے, کپڑے صاف کرے, کسی طرح بھی کہ سفن آدمی نہائے, میں تو نہانے میں بھی سنت تنظیف پر عمل کی نیت کرتا ہوں, کہ عام طور پہ یاد آتا ہے مجھے تو کہ میں بدن کی صفائی حاصل کر رہا ہوں, صفائی حاصل کرنے کی سنت ادا کر رہا ہوں, کہ نہانے سے صفائی تو حاصل ہوتی ہے, میل کچے دور ہوتے ہیں. تو اب جشن ولادت کے تعلق سے میرے گھر کو صفائی کرنا, گھر کی تعظیم, جشن ولادت کی تعظیم کے طور پر یہ اچھا کام تو ہے.
اصل میں صفائی سے مراد خصوصی صفائی ہوتی ہے, یعنی ویسے تو عام طور پہ وہ جھاڑو پوچھے کر رہے ہوتے ہیں, لیکن جیسے ربیع الاول ہے, رمضان ہے, تو اس میں جو جالے وغیرہ لگے ہوئے ہیں تو اس کی صفائی ستھرائی کرتی ہے, سامان کی صفائی, تو غالباً یہ مراد ہوگی ان کی.
اچھی بات ہے, ظاہر یہ بھی ثواب کا کام ہے, اور رنگ روغن بھی کر سکتے ہیں, جبکہ رنگ روغن خراب ہو گیا ہو تو اس میں یہ نیت کی کہ جشن ولادت کے دن ہے چلو گھر کا رنگ روغن کر لیتے, تو یہ بھی ایک اچھی نیت ہے. جیسے رنگ خراب ہو گیا ہو تو رنگ اچھا ہے تو اس پر رنگ کرنا دوبارہ تو یہ تو مناسب نہیں ہے.
امیر سنت کی بارگاہ میں میرا یہ سوال ہے کہ ہم جو لائٹنگ کرتے ہیں مسجد پر, کیا یہ مسجد کے چندے سے کرنا جائز ہے یا نہیں؟
جشن ولادت کے لیے 12ویں شریف کو یا 11ویں شریف کو جہاں جہاں جیسا عرف معمول, تو ہمارے یہاں بڑی راتوں کو سجانے کا معمول ہے نا, تو اس صورت میں مسجد کے چندے سے سجائی جا سکتی ہے مسجد, لائٹنگ کی جا سکتی ہے. یہ جب تک لوگوں کے آمد و رفت ہو تو یہ بتیاں جلتی رہے, پھر اب چہل پہل ختم ہو گئی تو اب بجھا دی جائیں, کیونکہ پھر بلا ضرورت ہے. اب گھر کا بند کمرہ ہے اس میں بندہ لائٹنگ کرے تو یہ ظاہر ہے کہ ہاں ایک بھی آدمی موجود ہے کہ وہ اس سے مطلب اس کو فرحت حاصل ہو رہی ہے, اس نے سجا کر رکھا ہے, تب تو صحیح ہے. اگر ایک بھی آدمی نہیں ہے, خالی بند کمرہ پڑا ہے یا کوئی بھی نہیں ہے تو وہ جل رہی ہیں, سب سو گئے ہیں, خود بھی سو گئے ہیں, بتیاں جل رہی ہیں, اس کی ضرورت نہیں, تو یہ پھر فضول میں آئے گا. جیسے بال مبارک کا جو کمرہ ہوتا ہے, یہ پہلے چل چکا ہے اس طرح کہ جہاں بال مبارک جن لوگوں کے پاس تشریف فرما ہوتے ہیں تو وہ اس میں لائٹنگ رکھتے ہیں, کوئی اے سی رکھتا ہے, کوئی پنکھا چالو رکھتا ہے, اس طرح کی طرح طرح کی یہ باتیں سنی ہیں. مطلب تو یہ ظاہر ہے کہ لوگ ہیں, زیارت کر رہے ہیں, اب اے سی چل رہا ہے, لائٹنگ ہے, خوبصورت سجاوٹ ہے, وہ سب چمک دمک جو رکھی ہے اس نے لائٹنگ کی, تو یہ صحیح ہے. اب لوگ چلے گئے, کوئی بھی نہیں ہے, کمرہ بھی آپ نے بند کیا ہے کہ مطلب اس سے کوئی لائٹنگ سے فائدہ ہی نہیں ہے, تو اب ہر بتی بجھانی ہوگی بلا ضرورت. اے سی پنکھا چلنا یا بتی جلنا بلا ضرورت, یہ بلا ضرورت ہے, بند نہیں کریں تو ضرورت کیا ہے, تو یہ فضول ہے. ہاں کوئی ایسی صورت ہے, ایسی جگہ ہے کہ وہاں کیڑے مکوڑے اس طرح کی چیزیں ہیں جو لائٹنگ سے بھاگ جاتے ہیں, وہ چھوٹے چھوٹے یہ لال بیگ وغیرہ جو ہوتے ہیں نا, یہ اندھیروں میں نکلتے ہیں, اجالے سے بھاگ جاتے ہیں. تو کوئی مقصد ہے اس لیے اگر لائٹ جلا کے رکھی ہے, ایک آدھ بلب رکھا ہے تاکہ یہ چیزیں بال مبارک کی طرف نہ بڑھیں آگے, یا کوئی چیزیں خراب نہ کریں, نقصان نہ پہنچائیں, تو یعنی کوئی صحیح مقصد ہے وہ بتی جلا کر رکھی ہے تو ٹھیک ہے, کوئی بھی مقصد نہیں, بلا ضرورت بتی جلانا یہ ظاہر فضول ہے.
نارملی اب ہمارے یہاں الگ الگ کمرے ہوتے ہیں, بچوں کے بچیوں کے سب کے کمرے الگ الگ ہوتے ہیں, تو کامن کی لائٹ یہ اس نیت کے ساتھ جلا کر رکھنا کہ اگر جیسے کوئی بچہ یا کوئی بھی باہر نکلے گا تو بالکل اندھیرے کی وجہ سے پرابلم نہ ہو جائے, تو یہ بھی وہ وجہ بنتی ہے.
بالکل بالکل
لائٹ جلانے,
بالکل.
ویسے ایک
ٹارچ رکھنا چاہیے, ورنہ ٹھوکر لگ سکتی ہے, کچھ بھی ہو سکتا ہے.
اسی طرح جہاں
بڑے کو بھی لگ سکتی ہے ٹھوکر اندھیرے میں,
جس طرح ہم سوتے ہیں جس کمرے میں, تو ہم بالکل اندھیرے کر کے سوتے ہیں, تو اس وقت بھی اپنے قریب لائٹ رکھنی چاہیے. موبائل میں بھی اب ٹارچ ہوتی ہے, اور نارملی بھی اگر کوئی ایسی ٹارچ یا لائٹ کی ترکیب ہو, یا اگر بٹن ہی آپ کے قریب ہے تو یعنی جب آپ بستر سے اٹھیں تو بالکل اندھیرے میں اٹھ کر چلنے کے بجائے وہ روشنی کا انتظام ہونا, کہ کوئی پانی نیچے پڑا رہ سکتا ہے, یا کوئی ایسی چیز نیچے پڑی رہ سکتی ہے, ٹھوکر لگ سکتی ہے بستر سے, یا کسی چیز سے ٹکرا سکتے ہیں, تو ان تمام تر چیزوں سے احتیاط ہو تاکہ چوٹ نہ لگے اور کوئی تکلیف نہ ہو جائے.
میری برسوں عادت ہے چارجر میرے پاس, ٹارچ
ٹارچ
چارجر ٹارچ یہ ہوتی ہے, اس کے بغیر میرا سمجھو گزارا ہی نہیں ہے. عادت وہ واقعی پیشاب کے لیے اٹھنا کرنا اندھیرا کر کے اپنے میری عادت ہے سوتا ہوں میں, تو وہ ضرورت ہوتی ہے اس کی.
اب میں آپ کی صدا پہ ایک فائدہ بتاؤں کہ اگر آپ کے ساتھ کوئی کمرے میں سو رہا ہے نا, تو نارملی جب کوئی دو یا تین لوگ سو رہے ہو نا, تو اٹھنے والا بڑی لائٹ جلاتا ہے, تو اس بڑی لائٹ کے جلانے سے دوسروں کی نیند میں خلل واقع ہوتا ہے. اور میں آپ کے کیونکہ مجھے بھی چند دفعہ سعادت ملی ہے جس کمرے میں آپ آرام فرماتے ہیں وہاں سونے کی, تو آپ جب ٹارچ کا استعمال کرتے ہیں نا, تو ٹارچ کے استعمال میں بعض ہوگا سونے والے کو پتہ ہی نہیں ہوتا کہ کب کوئی روشنی ہوئی تھی یا نہیں ہوئی تھی, یا ہوتی ہے تو پتا ایک مختصر سا پتا چلتا, تو اس کی نیند میں وہ پرابلم نہیں ہوتا جو بڑی لائٹ سے پرابلم ہو جاتا ہے. تو اس کا یہ بھی ایک فائدہ, اگر نیت یہ ہو تو انشاءاللہ امید ہے کہ لوگوں کو آسانی مہیا کرنے کا بھی ثواب ملے گا انشاءاللہ.
لوگ رکھتے ہیں سرانے بڑی بڑی وہی بلب
وہ
لیمپ, مگر وہ بجلی کا ہوتا ہے, اس میں بھی روشنی شاید کافی ہوتی ہے.
ٹھیک ہے, وہ پورا بلب ہوتا ہے, سائڈ ٹیبل کی لیمپ ہوتی ہے, وہ پورا وہ اصل میں باتوں کا ریڈنگ, اصل بابا یہ بہت ساری چیزیں ہیں جن کے پیچھے کوئی لاجک ہوتی ہے. ایک تعداد ہے جو بستر پر لیٹنے سے پہلے بیٹھے بیٹھے ان کو کتاب پڑھنے کا ایک ان کا ہے, ایک یہ بھی ایک تعداد ہے جو بیڈ پر اپنے بیٹھیں گے تو کتاب وہ اپنے رکھیں تو انہوں نے سائڈ میں ٹیبل لیمپ اس کو کہتے ہیں سائڈ ٹیبل لیمپ رکھی ہوتی ہے اس کی روشنی میں پھر وہ کتاب پڑھتے ہیں اور جب پڑھ چکتے ہیں تو بند کر کے لیمپ بند کر دیتے ہیں تو یہ بھی ایک ہوتا ہے اسی طرح بیڈ پر اب ایک اور بھی لائٹ ہے اب تو بہت جدید انداز ہو گیا ہے ایل ای ڈی چھوٹی چھوٹی لائٹیں پلنگ پر لگ جاتی ہیں جو ٹارچ کا کام کرتی ہیں اور وہ اس طرح کی ہوتی ہیں ٹچ کے ذریعے یا بٹن کے ذریعے وہ چلتی ہیں
کم زیادہ بھی ہوتی ہے اس کی
جی ہاں ہوتی ہیں تو یہ ہیں ساری چیزیں تو میں کہ چلیں ایک مشورتاً میں عرض کرتا چلوں تاکہ آپ اندھیرے میں خود کو تکلیف نہ پہنچا دیں
لیکن اس بات کا بھی خیال رکھا جائے کہ اگر اس کمرے میں دوسرا کوئی بھی سوتا ہے تو آپ کی لائٹنگ سے اس کو تکلیف تو نہیں ہو رہی کیونکہ وہ ہو سکتا ہے مروت میں یا آپ کے روب کی وجہ سے بولے نہیں دانت پیس کے پڑا ہو بےچارے کو نیند بھی نہ آئے جب تک آپ کا مطالعہ پورا نہ ہو جائے چکا چوندھ کمرے میں لگی ہوئی ہے تو یہ بھی نہ کیا
یہ زیادہ تر ہو سکتا ہے ایسے واقعات ہاسٹل جو ہے نا کالج یونیورسٹیز کے جو ہاسٹل ہوتے ہیں اس میں ہو سکتا ہے کہ اس طرح کے واقعات ہوتے ہوں گے کہ پیپر ہے امتحان کی تیاری کرنی ہے ٹیسٹ کی تیاری کرنی ہے یا الگ سے کوئی اسٹڈی کرنی ہے تو کمرے میں تین چار چھ لڑکے سوتے ہوں گے تو اس میں بعد وقت ہو سکتا ہے کہ اس طرح کے پرابلم ہوتے ہوں اور خیال نہ رکھا جاتا ہو تو ہاسٹل میں رہنے کرنے والے بھی اسٹوڈینٹس کو چاہیے کہ وہ ایک دوسرے کے آرام اور آسانی کا خیال رکھنے کی کوشش کریں
نہیں تو میاں بیوی ہیں
جی
اور میاں جو ہے وہ مطالعے کا شوقین ہے اس کو بیچاری کو نیند چڑھی ہوئی اس کو اجالے میں نیند نہیں آتی
بہت خوب
تو وہ دانت پیس کے پڑی رہے گی کہ بولوں تو لڑائی ہوگی یا بعض وقت لڑائی ہو بھی جاتی ہوگی یہ بھی ہوتا ہوگا
پیسنے والے کم شاید پتا نہیں چلو
یہ بھی سوچنا چاہیے کسی کو بھی وہ کمزور ہے ٹھیک ہے ماتے ہیں اب حکیم ہے تو حکیم کو ظلم کرنے کی اجازت تھوڑی ہے یہ تو ظلم ہے ظاہر ہے کہ آپ کی بتی جل رہی ہے اور اس کو تکلیف ہو رہی ہے آپ کہیں اور جا کے مطالعہ کریں جہاں کسی کو تکلیف نہ ہو اسی کمرے میں کیوں مطلب آپ اجالا کر کے دوسرے کو تکلیف دے کر اپنی آخرت داؤ پہ لگا رہے ہیں صلو علی الحبیب
صلی اللہ تعالی علی محمد نام محرم کی چھینک کی آواز پر بھی یرحمک اللہ کہنا ہوگا
بہار شریعت پیج نمبر 477 مسئلہ نمبر 5 عورت کو چھینک آئی اگر وہ بوڑھی ہے تو مرد اس کا جواب دے اگر جوان ہے تو اس طرح جواب دے کہ وہ نہ سنے مرد کو چھینک آئی اور عورت نے جواب دیا اگر جوان ہے تو مرد اس کا جواب اپنے دل میں دے اور بوڑھی ہے تو زور سے جواب دے سکتا ہے صلو علی الحبیب صلی اللہ تعالی علی محمد
بچہ پیدا ہوا تھا تو اس کو جو ہے وہ انہوں نے منع کیا جی کہ قبرستان میں جو ہے نا وہ دفن نہیں کرنا بلکہ قبرستان سے باہر کسی سائڈ پہ دفن کریں اور بچے کو ناپاک قرار دے رہے تو کیا ایسے شریعت میں ہے
غلط بات ہے یہ غلط فہمی ہے علم کی کمی کے سبب ایسا ہوتا ہے تو ایسا نہیں ہے وہ بالکل قبرستان میں اس کو دفن کر سکتے واللہ تعالی اعلم ورسول اعلم عز و جل وصلی اللہ تعالی علی وآلہ وسلم صلو علی الحبیب
صلی اللہ
علی محمد
شبیر حسین بھائی کہہ رہے ہیں حافظہ کمزور ہے کوئی روحانی علاج بتا دیں
حافظہ کمزور ہو تو اس کے کئی روحانی علاج پوریا کی رسالہ لکھا ہے المدینۃ العلمیہ نے مکتبۃ المدینہ نے چھاپا ہے حافظہ کیسے مضبوط ہو اس میں کئی مطلب چیزیں لکھی ہوئی ہیں جس سے حافظہ مضبوط ہوتا ہے پانچوں نمازوں کے بعد یا عالم ہو یا علیم ہو یا حافظ ہو یا حفیظ ہو یا ناصر ہو یا نصیر ہو یہ پانچ بار سات بار یا گیارہ بار پڑھ کر اپنے سینے پر دم کرے تو انشاءاللہ حافظہ مضبوط ہوگا اچھا سینے پر دم کرنے کے لیے عام طور پہ دیکھا کہ لوگ بٹن کھول کے اندر وہ دم کرتے ہیں کروا دے بےچارے تکلیف اٹھاتے ہیں تو ایسا نہیں ہے اب ظاہر ہے کہ اب اندر بھی تو یہ چمڑی ہے چمڑی کے بعد گوشت ہڈیاں سب کچھ ہے تو بیجے تک پہنچے گا کیسے دم حافظے کا تعلق تو بیجے سے ہوتا ہے اسی طرح بیمار کو بھی دم کرتے ہیں اب پیٹ میں درد ہے تو ظاہر بندے پر دم کرتے پیٹ پھاڑ کے تو اندر تو وہ دم کرتا نہیں ہے تو یہ کپڑے ہٹا کر دم کا ایک عام مطلب माहौल है हमारे यहाँ, तो ये देखा देखी है, ऐसा कुछ भी नहीं है। पहने हुए कपड़ों पर भी दम हो जाएगा।
इसका मत
यूं कर लिया, ठीक है,
इसका मतलब तो
मेरे को यूं करना पड़ता है सीने पर, जबकि सीने पर दम करना है तो ये तो हटानी पड़ेगी ना, सीने पर दम हो जाए, कपड़ों पर भले हो जाए।
तो इसका मतलब ये पानी की बोतल खुलवा के जो पानी के अंदर दम करवा दे तो बोतल के ऊपर दम करने से नहीं फर्क पड़े फिर?
बिल्कुल समझ में आता ही है कि दम आर पार हो सकता है।
लोग मुतमईन नहीं होंगे जब तक पानी की बोतल खुलवा कर उसके अंदर फूंक ना मारेंगे ना,
पेन पर दम करते हैं कैसे करेंगे? ये निकाल के डिब उसके बिल्लू जो अंदर सियाही है उसको फूंक मारेंगे क्या? मेरे पास तो आते हैं ना लाट के लाट बाजू का दम करवाने, अब भी आते हैं किसी सोर्स से जब आते हैं तो मैं तो अब जा रहे एक एक को खोल के दम कैसे करूंगा, यानी ये तस्बियां और इस तरह पेने और तो पैकेट पैक होते हैं, अब मैं फाड़ू इसको तो फिर वो बादाम और सब बिखर जाए यार, मैं तो ऊपर से दम कर देता हूँ। इसी पर कयास करके कि जब अंदर में दर्द है ऊपर चमड़ा गोश्त हड्डी फाड़ के वो हवा अपना असर करती है, समझे? तो ये मतलब जो प्लास्टिक की थैली है ये अंदर जो चीज है उस पर क्यों रोकेगी इसको? अल्लाह बेहतर जाने, अब मैं ये सब अपनी सोचे हैं,
दर्द सोचे है। दर्द है ना पांव की हड्डी में है
जी,
और ऊपर स्किन है, स्किन के ऊपर हम ट्यूब लगाते हैं, वो ट्यूब का जो असर है वो अंदर तक जाता है और हड्डी में दर्द को वो इफाका देने की कोशिश करता है जो पेन किलर की तरफ है। उस दर्द की जगह पर डायरेक्ट जाकर बाद वक्त वो ट्यूब लगाई नहीं जाती, मुख्तलिफ अंदाज के मुख्तलिफ इलाज होते हैं।
इसमें कोई रुहानियत तो नहीं है?
हाँ,
मसाम होते हैं
उसमें चली जाती है
बारीक बारीक सुराख,
तो वहां पर कंफ्यूजन
हम जाकर वहां अटैक करता होगा दर्द पर, तो फिर वो दर्द दूर होता है,
कंफ्यूजन नहीं होती वहां कोई भी।
लेकिन दम में तो एक रूहानियत है,
रूहानियत
तस्वुर में दम होता है, टेलीफोन पे दम होता है। वो यदि इसका मुझे तजुर्बा कैसे हुआ, बहुत पुरानी बात है, एक अपने जिम्मेदार साहब आए थे, मुझे 101 बुखार है इस तरह का इस्तेमाल आ गया, तो मैंने वो फोन पर उसने कहा या पता नहीं, वैसे मैंने उसको फूंक मारी ना, मुझे तो पसीना आ गया। तो इससे मुझे तजुर्बा हो गया यार, ये फौरी ये तो बिल्कुल ऑन द स्पॉट उसका पसीना आ गया, बुखार उतर गया। अब भी मैं देखता हूँ इस टाइम भाई, अब तो जिम्मेदार थे, अब भी शायद होंगे जिम्मेदार, अब तो बुजुर्ग हो गए।
अब पानी में जैसे दम करने के हवाले से, पानी में फूंक मारने से मना किया गया है, लेकिन वहां पर ये कहा गया कि अगर पुरानी आयात पढ़ के वगैरह दम करते हैं तो ये बरकत वाली फूंक पानी से टकराएगी, तो ये ज्यादा बेहतर ना होगा? इसी तरह जो कपड़ों वगैरह के ऊपर से दम, तो एक होता है सीना ऊपर से कपड़े, सीना वैसे ऊपर वाले हिस्से को बोलते हैं कपड़ों के ऊपर के, इसको जिसको सीना नहीं बोला जाता, तो अगर वैसे कोई करवाता है तो ये ज्यादा मुफीद नहीं है?
खोल के सीना करे दम तो बे मना का कर रहा हूँ, इसकी हाजत हाजत लगती नहीं है, ये तकल्लुफ है, तकलीफ भी होती इसमें। अब चलो मेहरबा है किसी की, अपने भाई से बहन दम करवा रही है, वो क्या करेगी? यूं मतलब ये के जैसे जब फोन का दम तस्वुर में दम, तस्वुर में तो होता दम, वो कहाँ बैठा हुआ है और आपने यहाँ से बैठकर उसके तस्वुर में उसके घर का रुख करके या आपने दम किया, तो ये भी तो फायदा कर सकता है। तो ये असल ये रूहानियत है, यहाँ मादियत नहीं है, मादियत और चीज है। अब ये सारी तफसीलात किताबों में पढ़ी नहीं है, बाद मैंने एक तजर्बा बताया अपना, तो बात तजर्बात से होता है, बात अपने सेंस अकल से, तो ये कोई शरीफ मसाइल तो नहीं है जिसमें अकल को दखल नहीं देना चाहिए, अल्लाह बेहतर जाने। एक तादाद मिलेगी आपको जो जिन भूत के असर को नहीं मानती, तो सर पटक पटक के मर जाते हैं, जिन मारता होगा इसका सर पटक के दीवार से, वो ये बेचारे ची बोल जाते हो फिर मर जाते होंगे, तब हो सकता है पता चल जाता होगा, लेकिन आमिल या किसी बाबा जी से इलाज नहीं करवाते। हालांकि मतलब जिनका असर होता है हदीसों से साबित है, कुरान करीम में जिनकी पूरी सूरह जिन है, और इसके अलावा भी जिन्नात के तस्करे कुरान करीम में, ये मखलूक है, अगर जिनका कोई इनकार करे तो काफिर हो जाएगा।
जादू के बारे में लोग,
जादू का भी कुरान से वजूद साबित है, इनका इनकार नहीं हो सकता। तो अभी जिन सताते हैं नहीं सताते इनका इनकार किया तो उसको मैं कुफर नहीं कह रहा, लेकिन जिन सताते हैं ये तो इसकी हदीसों में तो तस्करे हैं कि वो जिन सताते हैं, इसकी हदीसें तो कई मिलेंगी।
मेरा सवाल ये है अजहर साहब से कि हम बेश इमाम के पीछे नमाज पढ़ रहे हैं तो इमाम साहब जो तकबीर कहते हैं हम उस तकबीर को दोहरा सकते हैं, जैसे रुकू में जा रहे हैं फिर सजदे में जा रहे हैं तो तकबीर कहते हैं?
हाँ, खुद भी तकबीर कहना सुन्नत है रुकू सजदे की, और तकबीर तहरीमा जो है ना पहली तकबीर ये तो फर्ज है, इमाम ने कह ली और आपने वो तकबीर कही ही नहीं तो नमाज शुरू ही नहीं होगी। सल्लू अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
माशाल्लाह माह मिलाद अपनी बरकतें लुटा रहा है, आई नहीं हुकूमत का नया चलेगा, आलम ने रंग बदला सुबह शबे विलादत। सैयदी आप बारहवीं शरीफ पे हर चीज आपकी नई होती है, इसमें हिकमत क्या होती है?
मैं शेर तो पढ़ा, आई नहीं हुकूमत सिक्का नया चलेगा, खुशी में कोशिश होती है कि अपने मतलब इस्तेमाल की चीजें जितना हो, हर चीज तो नई होना मुमकिन नहीं है, मकान नया कहां से लाएंगे? और भी कई चीजें होती है जो नई यानी कि आदमी नहीं ले सकता, तो जहां जहां मुमकिन हो तो वो नया हो, तो जैसे इमामा तो नया, टोपी नई, नीचे का सरबंद नया, चादर नई, कपड़े नए, चप्पल नए, नाले पाक जो लगाता हूँ वो नया, ये इस तरह की चीजें नहीं। और चप्पल का भी मेरा इस्तेमाल ना होने के बराबर है, बहुत कम है, तो ये भी अब मैं नए नहीं लेता आमतौर पर, मैं करूंगा क्या चप्पलों का ढेर लगाऊंगा तो इस्तेमाल ही कम है मेरा, बाहर आना जाना होता ही नहीं है, होता है तो गाड़ियों में होता है। हिफाजती उमूर का जब से मसला हुआ है तो मैं यहाँ बाहर नहीं निकल सकता ना कराची में, तो चप्पल जल्दी टूटते नहीं है मेरे, बरसों तक चलते, घड़ी घड़ी तब्दील करता हूँ नई, हत्ता लिमकान चश्मे भी मेरे नए होते हैं, चश्मों का इस्तेमाल कम है मेरा, लेकिन ये कि आमतौर पे है इस्तेमाल तहरीरी काम में चश्मे इस्तेमाल होते हैं मेरे, तो जो जितने हो सकता है मैं नई चीजें रखता हूँ अल्हम्दुलिल्लाह। तो आप भी अगर आपको ये पसंद आता है ये अंदाज तो आप भी ऐसा क्या करें? आई नई हुकूमत सिक्का नया चले नया, जितना हो सकता है मेरी चीजें वो नई नई की तरकीब करता हूँ, इत्र की शीशी नई नई से इस्तेमाल करना शुरू, पुरानी चीजें फेंकने की नहीं होती, हजारा वो भी इस्तेमाल में आती है, लेकिन उस रात नई चीज जश्न विलादत सुबह 12, अल्लाह करे मोहब्बत का ये अंदाज बारगाह रिसालत में कबूल हो जाए, इनके कर्म से ही होगा जो कुछ इन्होंने दिल में जो कुछ डाला हमारे, तो ये हो रहा समझो इन्हीं का कर्म है ये भी।
वैसे भी ईद के रोज लोगों को नई चीजें का सहन तो होता ही है, तो ये
ईदों की
ईद है,
इसी ईद के सदके ये ईद ना होती तो ना बकरी ईद होती ना मीठी ईद होती।
वो जो ना थे तो कुछ ना था,
فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم لا الہ الا اللہ الحلیم الکریم سبحان اللہ رب السماوات السبع ورب العرش العظیم، جس نے تین مرتبہ پڑھا تو اس نے گویا شب قدر حاصل کر لی۔
سبحان
لا الہ الا اللہ الحلیم الکریم سبحان اللہ رب السماوات السبعي ورب العرش العظيم لا إله إلا الله الحليم الكريم سبحان الله رب السماوات السبعي ورب العرش العظيم لا إله إلا الله الحليم الكريم سبحان الله رب السماوات السبعي ورب العرش العظيم حضرت سیدنا عبداللہ بن عمر بن عاص رضی اللہ تعالیٰ عنہ فرماتے ہیں جو یہ دعا کسی مجلس سے اٹھتے وقت تین مرتبہ پڑھے تو اس کی خطائیں مٹا دی جاتی ہیں اور جو مجلس خیر و مجلس ذکر میں پڑھے تو اس کے لیے خیر یعنی بھلائی پہ مہر لگا دی جائے گی۔ سبحانک اللہم وبحمدک لا الہ الا انت استغفرک واتوب اليك سبحانك اللهم وبحمدك لا اله الا انت استغفرك واتوب اليك سبحانك اللهم وبحمدك لا اله الا انت استغفرك واتوب اليك صلوا على الحبيب
صلى الله
عليه وسلم وفي خدا ہو عشق مصطفیٰ علم و عمل اصلاح معاشرہ فقہ شریعت و طریقت کا ہے مجموعہ مدنی مذاکرہ